रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
कालीकोटको खाडा चक्रमा तीन दिनदेखि फैलिएको भाइरल ज्वरो भाइरल इन्फ्लुएन्जा भएको पुष्टि, चिउरेला टोलमा स्वास्थ्य कर्मी र औषधि नपुगेको स्थानीयको गुनासो,
बर्दियामा आजदेखि कृषि तथा पर्यटन महोत्सव हुँदै नेपालगञ्जमा प्रादेशिक महोत्सव जारी,
राष्ट्रिय सभा निर्वाचनमा 56 जना मध्ये 17 जना निर्विरोध चयन हुने पक्का, 39 जनाका लागि मतदान हुने,
र आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन 2 का लागि पारस खड्गाको कप्तानीमा 14 सदस्यीय नेपाली टोलीको घोषणा, मनाङ मर्चाङदी इटरी गोल्ड कप फुटबलको फाइनलमा प्रवेश। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कालीकोटको खाडा चक्रमा 3 सातादेखि फैलिएको भाइरल ज्वरो भाइरल इन्फ्लुएन्जा भएको प्रमाणित भएको छ। खाडा चक्र 4 ताडी दलित टोलमा 6 जनाको घाँटीमा पानी ल्याब परीक्षणको लागि काठमाडौँ स्थित राष्ट्रिय प्रयोगशालामा पठाइएकोमा सबैमा भाइरल इन्फ्लुएन्जा भेटिएको हो। 4 जना एउटै गाउँबाट 6 वटा नमुना पठाइएकोमा सबैमा भाइरल इन्फ्लुएन्जा देखिएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर कौशल अलीले बताउनुभयो। उहाँले इन्फ्लुएन्जा भए पनि हाल रोग नियन्त्रणमा आइसकेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो। खाडाचक्र 2 पुरै नियन्त्रणमा आइसकेको र वडा नम्बर 4 ताडीमा पनि 90% पुराना बिरामी निको भइसकेको उहाँको भनाइ छ। जिल्ला स्वास्थ्य प्रमुख डाक्टर अली, सहायक प्रजीय राजकुमार दुलाल, खाडाचक्र नगरपालिकाका स्वास्थ्य संयोजक डाक्टर सुभाष शर्मा, वडा अध्यक्ष धनसिंह कामी सहितले खाडाचक्र 4 दलित टोलमा बिरामी अनुगमन गर्दा 90% सन्चो भइसकेको पाइएको दावी गरिएको छ। यता यही वडाको चिउरेला टोलमा भने स्वास्थ्य कर्मी र औषधि कोही नपुगेको स्थानीय खड्क विश्वकर्माले गुनासो गर्नुभएको छ। गाउँमा बिरामी परेका अधिकांश स्थानीयले जिल्ला अस्पताल पुग्दा पनि औषधि मेडिकलबाट किन्नु परेको गुनासो स्थानीयले गरेका छन्।
बर्दियाको बाँसगाडीमा आजदेखि महोत्सव सुरु हुँदैछ। दोस्रो बाँसगाडी औद्योगिक कृषि पर्यटन व्यापार भन्ने नाराको साथ आजदेखि महोत्सव सुरु हुन लागेको छ। मेलाको उद्घाटन सिंचाइ मन्त्री सञ्जय कुमार गौतमले गर्ने, मूल समितिका संयोजक कटक विसीले बताउनुभयो। आज सिंचाइ मन्त्री सञ्जय कुमार गौतमले 11 बजे मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो। उद्घाटन लगत्तै आजदेखि विभिन्न कृषि सम्बन्धी सामग्री पनि मेलामा प्रदर्शनीमा राखिएको बताइएको छ। यस्तै 22 गतेसम्म सञ्चालन हुने मेलाको अवलोकनका लागि सबै ठाउँको लागि प्रचार प्रसार तीव्र पारिएको पनि जनाइएको छ। मेलामा सूचना प्रविधि, कृषि उपज, जडीबुटी, शैक्षिक प्रदर्शनी, पर्यटन, हस्तकला, उद्योग, सेवा, मुलुक सङ्घ संस्था तथा बैङ्किङ, वित्तीय संस्था, सहकारी होटल लगायतका विभिन्न मौलिक संस्कृति र थारू लगायतका गरी 250 स्टल रहने मेला व्यवस्थापक निर्मल आचार्यले बताउनु भएको छ। मेलामा 2 लाखले अवलोकन गर्ने लक्ष्यका साथ 4 लाखभन्दा बढीको कारोबार गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।
बाँकेको नेपालगञ्जमा प्रादेशिक महोत्सव हिजोदेखि सुरु भएको छ। माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 1 समारोहका बीच महोत्सवको उद्घाटन गर्नुभएको हो। दाहालले नेपालगञ्जमा प्रदेश नम्बर 5 को राजधानी हुनुपर्छ भन्ने बाँकेवासीको माग शीर्ष नेतृत्व समक्ष राख्ने आश्वासन समेत दिनुभएको छ। उहाँले राजधानी जहाँ भए पनि मन्त्रालय र ठुला कार्यालय विभिन्न ठाउँमा राख्नुपर्ने भन्दै समानुपातिक वितरण हुनुपर्ने बताउनु भएको छ। राजधानी नहुना साथ अफिसहरू सार्ने काम गर्न नहुने भन्दै उहाँले राजधानी नभए मन्त्रालय र ठुला कार्यालय राख्न पहल गर्ने बताउनु भएको छ। कार्यक्रममा प्रदेश सांसद सहितका वक्ताहरूले नेपालगञ्जलाई प्रदेश राजधानी बनाउनु पर्ने माग गर्नुका साथै अध्यक्ष दाहाललाई ज्ञापन पत्र पनि बुझाएका छन्। आयोजक मूल समितिका संयोजक नन्दलाल वैश्यले महोत्सवबाट सङ्कलित रकम बहुदेशीय सहभागी र निर्माणमा खर्च गरिने बताउनु भएको छ। महोत्सवमा 260 वटा व्यावसायिक स्टलका साथै 5 कृषि, 4 जडीबुटी, 14 अटोमोबाइल्स, 22 रेस्टुरेन्ट र 16 विदेशी स्टल सहित कुल 381 स्टल रहेका छन्। 5 लाख बढीले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने र 1 करोड बढी रकम बचत गर्ने लक्ष्य लिएको छ। सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा 24 सिसी क्यामेरा जडान गरिएको छ। नेपालगंज स्थित सडक डिभिजन परिसरमा सञ्चालन हुने महोत्सव भने 22 गतेसम्म जारी रहने आयोजकले जनाएको छ।
8 बुँदे घोषणा पत्र जारी गर्दै 6 नम्बर प्रदेशको गाउँपालिका स्तरीय गोष्ठी सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। घोषणा पत्रमा गाउँपालिकाका विषयगत कार्यालयहरूलाई स्थानीय तहमा स्थापना गरी सञ्चालन गर्ने, गाउँपालिकाका वस्तुगत विवरण तथा गृहयोजना पारित गरी असार 10 गतेभित्र कार्यान्वयन गर्ने उल्लेख गरिएको छ। यस्तै गाउँपालिकाबाट भए गरेका नीति नियम तथा कार्यक्रम चौमासिक रूपमा सार्वजनिक गर्ने, न्यायिक समितिको काम प्रभावकारी बनाउने, तत्काल आवश्यक कर्मचारीको व्यवस्था गर्ने लगायतका बुदा समेटिएको छ। घोषणा पत्रमा गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको मर्यादा नगरपालिकाका प्रमुख उपप्रमुख सरह बनाउनु पर्ने माग समेत गरिएको छ। गाउँपालिका महासंघ 6 नम्बर प्रदेशको आयोजनामा भएको गोष्ठीमा 54 गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरूको सहभागिता रहेको थियो।
यही माग 24 गते हुने राष्ट्रिय सभा निर्वाचनमा 56 जना मध्ये 17 जना निर्विरोध चयन हुने पक्का भएको छ। मनोनयन दर्तामा प्रदेश नम्बर 1, 2, 5, र 7 का निर्धारित सदस्य मध्ये केहीमा 1-1 जनाको मात्रै उम्मेदवारी परेपछि 17 जना निर्विरोध सांसद हुने पक्का भएको हो। प्रदेश नम्बर 5 राष्ट्रिय सभामा 3 महिला सदस्य निर्विरोध भएका छन्। एमालेका कोमल ओली, मीना बुढा र कंग्रेसका अनिता देवकोटाको मात्रै उम्मेदवारी परेको छ भने प्रदेश नम्बर 7 खुल्ला र महिलातर्फ 3-3 सदस्य निर्विरोध भएका छन्। खुल्लातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कंग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन्। महिलामा एमालेका इन्दु कडोरिया विष्ट र कमला ओली, कंग्रेसका तारादेवी भट्टको मात्रै उम्मेदवारी परेको छ। निर्वाचन आयोगले यसको औपचारिक घोषणा भने गर्न बाँकी रहेको छ। प्रदेश नम्बर 3, 4, र 6 पुरै 8-8 सहित अब बाँकी 39 सांसदका लागि 24 गते मतदान हुने भएको छ। राष्ट्रिय सभाका लागि प्रत्येक प्रदेशबाट 3 महिला, 1 दलित, 1 अपाङ्ग वा अल्पसंख्यकका साथै 3 जना खुला प्रतिस्पर्धाबाट गरी कुल 8 जना निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ। 59 सदस्यीय राष्ट्रिय सभामा 3 जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ।
7 प्रदेशमा अब प्रदेशसभाको पहिलो बैठकको तयारी भइरहेको छ। प्रदेश नम्बर 7 प्रमुख मोहनराज मल्लले प्रदेशसभाको पहिलो बैठक आउँदो 21 गते आह्वान गरे पनि अरू प्रदेशले भने पहिलो बैठकको मिति घोषणा गर्न सकेका छैनन्। संविधानमा निर्वाचन आयोगले अन्तिम नतिजा प्रकाशन गरेको 20 दिनभित्रै प्रदेशसभाको बैठक र 30 दिनभित्र प्रदेश सरकार बनिसक्नुपर्ने व्यवस्था गरेको छ। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई प्रदेश नम्बर 6 बन्ने प्रदेश सरकार र सरकारले यो प्रदेशको समृद्धिका लागि के गर्नु पर्ला भनी सोधेका छौँ। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
मलाई लाग्छ अब हाम्रो देशमा धेरै जस्तो ठाउँहरू यस्तो पनि छ जो सरकारको त्यहाँ नजर पनि परे छैन, जस्तो त्यस्तोमा बाटो, बच्चाहरूको लागि एजुकेसन अनि त्यसपछि अरू हेल्थहरू त्यस्तोमा धेरै राम्रो छैन। त्यसमा धेरै लगानी गरिदिएको भए, यदि त्यस्तै लगानी पुगेको भए चाहिँ त्यतातिरको स्वास्थ्य अवस्था अथवा बच्चा बच्चीहरूको एजुकेसनहरू राम्रो हुन्थ्यो अनि हाम्रो देशको भविष्य ठिक राम्रो स्तरमा चल्थ्यो होला भन्ने लाग्छ।
विशेष गरी प्रदेश सरकारले चाहिँ स्वास्थ्य, शिक्षा, पूर्वाधारमा विशेष गरी लगानी गर्नुपर्ने स्थिति हुन्छ। त्यस्तै अब यहाँ भएका सम्भावित भनौँ न जडीबुटी प्रशोधन केन्द्रहरू अनि विभिन्न किसिमका कल कारखानाहरू स्थापना गर्ने, रोजगार सिर्जना गर्ने त्यसो गर्यो भने चाहिँ प्रदेश सरकार उपयुक्त राम्रो काम गर्न सक्छ जस्तो लाग्छ।
हजुर, जहाँसम्म मलाई लाग्छ अनि जे चिजमा चाहिन्छ त्यो चिजमा सरकारले दिनु पर्यो, अनि त्यसपछि इलेक्ट्रिसिटीहरूमा, अनि त्यसपछि हामीले जो जागिरहरू पाउनु पर्यो, हामीले जागिरहरू धेरै ठाउँमा पाइरहेको छैनौँ, त्यही एजुकेसनहरू, स्वास्थ्यहरू सबैमा, अनि यसमा अनि एकदमै धेरै हुन्छ नि बिलहरू यताउति त्यो बढी नै छ, अलिक कम गर्नु पर्यो तिनीहरू सबैमा।
6 प्रदेशको लागि अहिलेको सरकार छ नि क्षेत्रलाई विकासको बन निर्माण गर्नुहुने भन्ने एउटा मेरो आग्रह छ। अनि अर्को शिक्षा सम्बन्धमा त्यसमा पनि ध्यान दिनुपर्ने छ। केन्द्रमा बजेट आएको छ, त्यो हाम्रो नेताले भन्दा पनि हामी जनताले पनि त्यसप्रति आत्मा गरेर अनि त्यसमा निर्माण पनि गर्न एउटा सचेत भएर पनि हामीले उभिनुपर्नेछ। 6 प्रदेशको सुर्खेतमा त्यो मेडिकल वैद्यको विशेषज्ञ डक्टरहरू सबै यहाँ भएको भए हामीलाई अति सुविधा हुन्थ्यो।
हामीसँग छिमेक सरिफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले राष्ट्रिय सभा निर्वाचनमा 56 जना मध्ये 17 जना निर्विरोध चयन हुने पक्का, 39 जनाको लागि मतदान हुने, कालीकोटको खडा चक्रमा 3 सातादेखि फैलिएको भाइरल ज्वरो भाइरल इन्फ्लुएन्जा भएको पुष्टि लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। प्रदेश नम्बर 7 का प्रमुख मोहन राज मल्लले प्रदेशसभाको पहिलो बैठक आउँदो 21 गते आह्वान गर्नुभएको छ। जिल्ला समन्वय समितिको कार्यालयमा रहेको सभा हलमा प्रदेशसभाको पहिलो बैठक बस्ने गरी 21 गते दिउँसो 1 बजे आह्वान गरिएको प्रदेश प्रमुख सचिवालय सचिव युवराज सुवेदीले बताउनुभयो। यो प्रदेशसभामा एमालेका 25, माओवादी केन्द्रका 14, कङ्ग्रेसका 12 र राष्ट्रिय जनता पार्टीका 2 जना समेत गरी 53 जना प्रदेश सांसद रहेका छन्।
जुम्लामा सुरक्षित सुत्केरी सेवा लिने महिलाको संख्या बढ्दै गएको छ। महिलाहरूमा स्वास्थ्य सम्बन्धी ज्ञान बढ्दै गएकाले सुरक्षित सुत्केरी सेवा लिने महिलाको संख्या पनि बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ। चालु आर्थिक वर्षमा अहिलेसम्म 292 जना महिलाले सुरक्षित सुत्केरी सेवा लिएको प्रतिष्ठानको तथ्याङ्क रहेको छ। यीमध्ये 39 जना महिलालाई शल्यक्रिया गरी सुत्केरी सेवा दिएको मेडिकल रेकर्डर मेघराज बुढाले जानकारी दिनुभयो।
कैलालीमा चितुवाको छाला र हड्डी सहित 1 जना पक्राउ परेका छन्। कालीकोटको पातला गाउँपालिका 2 का 34 वर्षीय कर्ण कामीलाई कैलालीको लम्की चुहा नगरपालिका 3 चिसापानी स्थित एक होटलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। कामीको साथबाट चितुवाको छाला 3 थान र चितुवाको विभिन्न भागको हड्डी 2.5 केजी बरामद गरिएको प्रहरीले बताएको छ।
बाँकी प्रहरीले चिट्ठा परेको भन्दै ठगी गरेको आरोपमा 3 जनालाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ। 1 हप्ताको अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरेको भन्दै प्रहरीले उनीहरूले सामाजिक सञ्जाल तथा भोइस कलबाट 25 लाखको चिट्ठा परेको छ भन्दै ठगी गर्ने गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले ठगी कार्यमा संलग्न दैलेखका कुमार सुनार, मिलन कुमार विक र करिश्मा सुनारलाई नगद 1,18,000 रुपियाँ सहित पक्राउ गरेको हो। उनीहरूले पाकिस्तानी फोन नम्बरको प्रयोग गरी दियाको परियाताल गाउँपालिका 1 का खिमबहादुर सुनारलाई 25 लाखको चिट्ठा पर्यो भने 1,85,700 रुपियाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। यसअघि पनि प्रहरीले यस्तै प्रकारको ठगी गर्ने भारतका अब्बु सैयफ खान, बाँके नेपालगञ्जका अकिल इद्रिसी, अमीर बाबु कुसगर र मोहम्मद फहाद हलुवालाई पनि पक्राउ गरेको थियो। उनीहरूले काठमाडौँमा सुमन सुनार र कपिल वस्तुका गणेश घिमिरेसँग नगद 5 लाखभन्दा धेरै ठगी गरेको प्रहरीले जनाएको छ।
सरकारले 7 प्रदेशमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माका अनुसार प्रदेश नम्बर 1 को धरान, 2 को बिरगन्ज, 3 को चोभार, 4 को दमौली, 5 को दाङ, 6 को सुर्खेत र 7 को महेन्द्रनगरमा कृषि व्यापार प्रदर्शनी केन्द्र स्थापना गर्ने निर्णय गरेको हो।
दाङको घोराई उपमहानगरपालिका वडा नम्बर 13 वडामा रहेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा र लौरो प्रदान गरेको छ। वडामा रहेका 65 जना ज्येष्ठ नागरिकहरूलाई वडा नम्बर 13 न्यानो कपडासँगै लौरो प्रदान गरेको हो। वडा अध्यक्ष कुलबहादुर लामिछानेले ज्येष्ठ नागरिकलाई सम्मानको संस्कार बसाल्न सानो सहयोगको सुरुवात गरिएको बताउनुभयो।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी
एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक शेरफेसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। उच्च अदालतका नवनियुक्त 4 मुख्य न्यायाधीशले प्रधान न्यायाधीश गोपाल पराजुलीसँग पद तथा गोपनीयताको शपथ लिएका छन्। सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश पराजुलीले उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीश हरि कुमार पोखरेल, उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीशमा नियुक्त नहकुल सुवेदीलाई शपथ गराउनु भएको हो। उच्च अदालत नेपालको मुख्य न्यायाधीश यज्ञ प्रसाद बस्याल र जनकपुरको मुख्य न्यायाधीश उदय प्रकाश सपागाईलाई पनि शपथ खुवाउनु भएको छ। न्यायाधीशको सिफारिसमा उहाँहरूलाई नियुक्त गरिएको हो।
एमाले र माओवादीका नेताहरू बीच प्रदेश सरकारमा 10% भन्दा नबढ्ने गरी मन्त्री छनौट गर्ने सहमति भएको छ। सिंहदरबारमा बसेको वाम कार्यदलको बैठकले प्रदेश सरकारमा 10% मात्रै मन्त्री बनाउने सहमति भएको हो। आफूहरूले मुख्यमन्त्री सहित सरकार बनाउने प्रदेशमा 10% भन्दा बढी मन्त्री नबनाइने बैठकपछि एमाले नेता सुरेन्द्र पाण्डेले बताउनुभयो। कार्यदलको बैठकले प्रदेश प्रमुख प्रदेश मुख्यमन्त्री र सभामुखको नाम टुङ्गो लगाउन भने अर्को बैठकमा छलफल गर्ने जनाएको छ। मुख्यमन्त्रीको बारेमा प्रदेश नम्बर 6-7 मात्रै छलफल बाँकी रहेको एमाले नेता पाण्डेको भनाइरहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगम जग्गा खरिद प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता एवं सह न्यायाधिवक्ता पदम प्रसाद पाण्डेले जग्गा खरिद प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको बताउनु भएको छ। उहाँले अहिलेसम्म निर्देशक गोपाल खड्का, तत्कालीन आपूर्ति सचिव प्रेम कुमार राई र सञ्चालक समितिका सदस्यहरू गोकुल प्रसाद धिताल, सूर्यप्रसाद श्रेष्ठ, चिरञ्जीवी खनाल, विश्वबाबु बुढा सैनी तथा आमन्त्रित सदस्य कमल खत्रीसँग बयान लिइसकेको बताउनु भएको छ। अब जग्गा खरिदको क्रममा बिचौलियाको रूपमा रहेका दुईजनासँग बयान लिन बाँकी रहेको उहाँको भनाइ छ। स्थलगत अध्ययनको अनुसन्धानको क्रममा स्थानीय प्रचलितमा रहेको मूल्यभन्दा 4 गुणा बढी रकममा जग्गा खरिद गरेको प्रमाण भेटिएको प्रवक्ता पाण्डेले दावी गर्नुभएको छ। प्रचलित मूल्यभन्दा 1,61 करोड रुपियाँ बढीमा जग्गा किनेको अनुसन्धानबाट खुलेको छ।
भेरी खबरमा अब लागौँ केही खेल खबरतर्फ। अघिल्लो वर्षको सेमी फाइनलसम्मको यात्रा तय गरेको सिएमजी सङ्कटा क्लब 16 आहारा गोल्ड कपको पहिलो चरणबाटै बाहिरिएको छ। हिजो भएको पोखरा रङ्गशालाको तेस्रो प्री क्वालिफायरमा सङ्कटा सशस्त्र प्रहरी बलको एपिएफसँग 1-0 अन्तरले पराजित भएको हो। एपिएफको जितमा म्यान अफ द म्याच आदित्य चौधरीले खेलको 28 मिनटमा फ्रिकिक मार्फत गरेको गोल नै निर्णायक भयो। खेल अवधिभर गोल गर्ने अवसर पाए पनि गोल गर्नबाट चुकेको सङ्कटा पहिलो खेलबाट नै बाहिरिनु परेको छ। यस्तै आहारा गोल्ड कप फुटबलमै आज नेपाल पुलिस क्लब र झापा 11 बीच प्रतिस्पर्धा हुने भएको छ।
अर्को महिना नामिबियामा सुरु हुने आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन 2 लागि पारस खड्काको कप्तानीमा 14 सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। टोलीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल, उपकप्तान शक्ति गौचन, बसन्त रिग्मी, शरद भेस्वाकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, दिपेन्द्र सिंह एरी रहनु भएको छ। यस्तै सन्दीप लामिछाने, दिलीप नाथ, ललित सिंह भण्डारी, अनिल कुमार शाह, रोहित कुमार पौडेल तथा वैकल्पिक खेलाडीमा सुनिल धमला, ललित नारायण राजवंशी, किशोर महतो र सिद्धान्त लोहनी रहनु भएको छ। गत महिना सम्पन्न इपिएल T20 उत्कृष्ट प्रदर्शन गरेका अनिल कुमार शाह र रोहित कुमार पौडेलले पटक राष्ट्रिय टोलीमा स्थान बनाउनु भएको छ। आइसिसी प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का सम्मिलित शरण समितिले खेलाडी चयन गरेको हो। प्रारम्भिक चयनमा शरण भएका 21 खेलाडीबाट अन्तिम टोली शरण गरिएको हो। नेपाली टोली नामिबिया जानु अघि यही माघ 13 UAE भ्रमणमा जाने र 3 अभ्यास खेल खेल्ने तय भएको कप्तान खड्काले बताउनुभयो। नेपाली टोली माघ 21 नामिबिया जानेछ। डिभिजन 2 माघ 25 नामिबिमा सुरु हुने भएको छ भने आइसिसी वर्ल्ड क्रिकेट लिगको शीर्ष 4 पर्न असफल भएपछि नेपाल गत असोजमा डिभिजन 2 घटुवा भएको हो। अब डिभिजन 2 6 बीच प्रतिस्पर्धा हुने भएको छ। शीर्ष 2 टिमले भने सन् 2018 मार्चमा जिम्बाब्वेमा हुने वान डे क्वालिफायर खेल्न पाउनेछन्।
र मनाङ मर्सेन्दी क्लब इटहरीमा जारी प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमी फाइनलमा भारतको गरिफा स्पोर्टिङ क्लबलाई 3-0 हराउँदै मनाङले उपाधिका लागि 3-स्टार क्लबसँगको भिडन्त पक्का गरेको हो। मनाङलाई जिताउन सन्तोष साहुखनले 2 तथा विमल राणाले 1 गर्नुभयो। पहिलो सेमी फाइनलमा विभागीय टोली आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै 3-स्टार क्लब फाइनलमा पुगेको हो। मौपसलकै अहिलेसम्मकै बढी पुरस्कार राशिको प्रतियोगिताको विजेताले 12 लाख रुपियाँ हात पार्नेछ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कालीकोटको खाडा चक्रमा तीन सातादेखि फैलिएको भाइरल ज्वरो भाइरल इन्फ्लुएन्जा भएको पुष्टि। चिउडेला टोलमा स्वास्थ्य कर्मी र औषधि नपुगेको स्थानीयको गुनासो।
बर्दियामा आजदेखि कृषि तथा पर्यटन महोत्सव हुँदै नेपालगञ्जमा प्रादेशिक महोत्सव जारी।
राष्ट्रिय सभा निर्वाचनमा 56 जना मध्ये 17 जना निर्विरोध चयन हुने पक्का। 39 जनाका लागि मतदान हुने।
र आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन 2 लागि पारस खड्काको कप्तानीमा 14 सदस्यीय नेपाली टोलीको घोषणा। मनाङ मर्सिङदी इटहरी गोल्ड कप फुटबलको फाइनलमा। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशी बिदा हुन्छौँ। नमस्ते।